This is Radio Adelaide on digital radio, online and 101.5 FM. It's now time for Yuba Sansar, a look at the Bhutanese youth world in Nepali, presented by the Bhutanese Association of South Australia.
नमस्कार अनि हार्दिक स्वागत अभिवादन गर्न चाहन्छु कार्यक्रम युवा संसारमा। युवा संसारमा सदा चाहिँ हामी उपस्थित भइसकेका छौँ। म लोक सफल, त्यसै गरेर हुनुहुन्छ सहकर्मी साथी गङ्गा। र यो एउटा धुन तपाईँले केही सुनिसक्नु भएको छ, यो तपाईँलाई एक झलकको लागि जानकारी मात्रै दिएको हो। र यो चाहिँ यहाँ विशेष गरेर चाहिँ भुटानको नेसनल एन्थमको चाहिँ एउटा धुन बजाइएको थियो। यो धुन अझ हामी पूर्ण पनि बजाउने नै छौँ र कार्यक्रममा अरू कुरा पनि हामी गर्नेछौँ। के गर्नेछौँ गङ्गा?
एकदमै लोकसफल तपाईँहरूलाई एकदमै स्वागत गर्दै युवा संसार आज रेडियो एडलेट 101.5 मेगाहर्जको तरङ्गमा रेडियो एडलेटको स्टुडियोभित्र पसिसकेको छ। श्रोता साथी संसारमा जहाँ कहीँ हुनुहुन्छ तपाईँहरू, युवा संसारको पर्खाइमा बस्नुभएको तमाम श्रोताहरूलाई हामी युवा संसारमा हार्दिक स्वागत गर्छौँ। होइन, आजको 18 डिग्री सेल्सियसको एडलेटको यो टेम्परेचरमा तपाईँहरूलाई एकदमै न्यानो अभिवादनका साथै स्वागत गर्दछौँ। होइन, त्यसरी नै आज
अनि यो जस्तै युवा संसारमा चाहिँ युवा संसार जुन अनलाइन अहिले सुनिराख्नु भएको छ नि 101.5 FM, 101.5 MHz तपाईँ रेडियोमा सुन्दै हुनुहुन्छ अथवा अनलाइनबाट सुनिराख्नु भएको छ, त्यो त ठिकै छ। त्यसमा तपाईँ फुर्सदको बेलामा पनि सुन्न सक्नुहुन्छ युवा संसार चाहिँ युवा संसार.com गएर सुन्न सक्नुहुन्छ। आइपिए जर्नलमा गएर पनि तपाईँ सुन्न सक्नुहुन्छ। त्यति मात्रै कहाँ हो र साथी, हामीसँग आइट्युन पनि, तपाईँसँग आइट्युन मार्फत पनि सुन्न सक्नुहुनेछ र फेसबुकमा अनलाइन हामी रहने नै छौँ। फेसबुकमा केही मेसेजहरू पठाउन चाहनुहुन्छ भने तपाईँको लागि एकदम फेसबुक खुल्ला छ र फेसबुकमा गएर पनि तपाईँहरू धेरै जानकारीहरू प्राप्त गर्न सक्नुहुन्छ युवा संसारको बारेमा पनि।
यो एड्रेस त हाम्रो लोकसफलले भनिहाल्नु भयो, होइन, लोकसफलको मुखबाट एड्रेस हाम्रो कता कताबाट हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। सो त तपाईँहरूले हामीलाई धेरै ठाउँबाट सम्पर्क गर्न सक्नुहुन्छ, त्यो लोकसफलबाट सुनिहाल्नु भयो। त्यसरी नै आजको हाम्रो कार्यक्रमको फर्मेट भनेको आज हामीसँग सदा झैँ लोक हुन्छ नि अब गीत सङ्गीत त तपाईँहरूलाई एकदमै होइन खुसी पार्न, तपाईँहरूसँग मनोरञ्जन दिलाउनुको लागि हामीसँग गीत सङ्गीत त छँदैछ। त्यसरी नै युवा गतिविधि सदा चाहिँ होइन युवा गतिविधि हामीले समेटेका छौँ। त्यसरी नै आजको हामीले टिप्सहरू होइन
कति
मनोवैज्ञानिक
टिप्सहरू पनि तपाईँले सुन्न सक्नुहुनेछ केही टिप्सहरू र साथमा एउटा अन्तर्वार्ता पनि छ हामी सिनियरसँग लिने गर्दछौँ।
अन्तर्वार्ता त्यति मात्रै कहाँ हो र लोकसफल, हामीसँग त केही जोक्सहरू पनि छ।
पक्कै पनि यो घन्टाभरि चाहिँ लिसनर्सहरू श्रोता साथीहरू चाहिँ मनोरञ्जन लिनुहुनेछ भन्ने पनि हामी विश्वास गर्छौँ कि हामी त्यो अघि एक झलक बजाइएको थियो नि त्यसलाई चाहिँ हामी पूर्ण बजाउँछौँ होला सायद,
किनभने भोलि मात्रै हाम्रो आज त आजको मिति भनिहालौँ न त होइन, त्योभन्दा पहिला आज विक्रम सम्वत 2069 साल पौष 1 गते आज संक्रान्ति परेको छ होइन। त्यसरी नै 2012 साल December 16 भोलि मात्रै आज सोह्र तारिक भइहाल्यो, भोलि मात्रै हाम्रो नेसनल डे परेको छ भुटानको होइन। त्यो जान्नुभन्दा पहिला चाहिँ होइन हामी नेसनल डे एउटा हुन्छ नि नेसनल एन्थमको एउटा म्युजिक बजाएर हामी श्रोताहरूलाई स्वागत गर्छौँ होइन हजुरलाई।
एकदमै
Thank you.
कार्यक्रममा तपाईँ यो एउटा एकदमै मजाको तपाईँले म्युजिक सुन्नुभयो, जुन चाहिँ म्युजिक भन्दा पनि यो नेसनल एन्थम भुटानको नेसनल एन्थमको चाहिँ एउटा म्युजिक बजाइएको थियो, जसबाट मार्फत जो जो तपाईँहरूले चाहिँ यो जुन नेसनल एन्थम गाउनु भएको थियो भुटानमा रहँदाखेरि अथवा नेपालमा रहँदाखेरि पक्कै पनि तपाईँले थाहा पाइसक्नुभयो होला यो कस्तो खालको यो टोनबाट पनि तपाईँले थाहा पाइसक्नु भएछ। अब भने हामी के गर्छौँ भने गङ्गा एकैछिन हामी युवा गतिविधितिर लाग्छौँ, किनकि यो चाहिँ सदाको चाहिँ हामी प्रस्तुत गर्ने अघि नै हामीले श्रोतालाई हामीले जानकारी दिइसकेका छौँ र युवा गति मबाटै सुरु गर्दैछु। कनेक्टिकट राज्यको एउटा प्राथमिक विद्यालयमा एकजना बन्दुकधारीले गरेको हमलामा 20 ससाना केटाकेटी र 6 वयस्कको ज्यान गएको घटनाप्रति चौतर्फी शोक व्यक्त गरिएको छ। एउटा टेलिभिजन सम्बोधनमा भावुक देखिएका ओबामाले न्यू टन्स स्यान्डी हुक प्राथमिक विद्यालयमा भएको घटनाप्रति गहिरो शोक व्यक्त गरे। उनले भने राजनैतिक धारणा जेसुकै होस् अब हामी सबै मिलेर यस्ता घटना दोहोरिन नदिन प्रभावकारी चाल्नुपर्छ। आफ्नो साप्ताहिक रेडियो सम्बोधनमा राष्ट्रपति ओबामाले यस्ता दुःखद घटनाहरू रोक्न सार्थक कामहरू गर्न आफ्नो अपिल दोहोऱ्याए। क्लोराडो राज्यका गभर्नरले अब यस विषयको छलफललाई अरू पछि धकिलिन नसक्ने बताए। राजनैतिक धारणा जेसुकै होस् अब हामी सबै मिलेर यस्ता घटना दोहोरिन नदिन प्रभावकारी चाल्नुपर्छ। राष्ट्रपति ओबामा गत जुलाई महिनामा क्लोराडो स्थित एउटा सिनेमा घरमा आफ्नो अनुहार छोपेका एकजना बन्दुकधारीले जथाभावी गोली चलाउँदा 12 ज्यान गएको थियो।
नासा अमेरिकी सरकारको एउटा निकाय हो। यो संस्थाले अन्तर्राष्ट्रिय एरोनेटिक्स र एरोस्पेस कार्यक्रमको अनुसन्धान गर्छ। सन् 1958 स्थापना भएको संस्था नासाले 2012 पृथ्वीमा घट्न सक्ने सम्भावित दुर्घटनाको हल्लाका विषयमा प्रश्न पार्ने प्रयास गरेको छ। अहिले विभिन्न मानिसमा देखिएको कौतूहलतालाई स्पष्टीमा नासाले राखेको छ। सन् 2012 पृथ्वी ध्वस्त हुँदैन, पृथ्वीमा तत्काल 4 वर्षसम्म कुनै किसिमको खतरा नदेखिएको बताएको छ।
नेपालगञ्जका 2 बालकको अपहरण गरी हत्या गरेको अभियोगमा नाइके मेरज अहमद साईसँगै 8 जिल्ला अदालत बाँकेको सर्वस्वसहित 78 कैद सजायको फैसला गरेको छ। जिल्ला अदालत बाँकेका न्यायाधीश शेखर प्रसाद पौडेलको एकल इजलासले उक्त मुद्दाको फैसला गर्दै साईलाई 2 विद्यार्थीको अपहरण पश्चात हत्या गरेको ठहर गरी 78 जेल सजाय सुनाइएको हो। यस्तै हत्याकाण्डका अन्य 8 आरोपीमाथि पनि जेल सजायको फैसला भएको छ। हत्याकाण्डमा संलग्न रहेको आरोप लागेका मानवाधिकार कर्मी सिपी सिंहलाई भने अदालतले सफाई दिएको छ। उक्त मुद्दाको एक साता अघिदेखि बहस भइरहेको थियो। नेपालगञ्जको जयबागेश्वरी उच्च माविमा कक्षा 10 अध्ययनरत 16 लीलाधर भट्ट र कक्षा 9 अध्ययनरत 15 कपिल द्विवेदीको 2 अघि असोज 14 अपहरणपछि निर्मम हत्या भएको थियो। न्यायालयको फैसला आम जनताको खुसीको कुरा भएको द्विवेदीको बाबुले बताउनु भएको छ।
इन्टरनेसनल टेलिकम्युनिकेसन युनियनले जारी गरेको एक रिपोर्ट अनुसार जारी समयमा मोबाइल फोनको प्रयोगको गति यही रहेमा 2014 विश्वको जनसङ्ख्याभन्दा मोबाइल नम्बर धेरै हुने भएको छ। आइटियुको प्रोजेक्ट मेजरिङ द इन्फर्मेसन सोसाइटी 2012 अनुसार अहिले पनि 100 बढी देशमा जनसङ्ख्याभन्दा बढी मोबाइल नम्बरको सङ्ख्यामा रहेको छ। रिपोर्टमा अहिले मोबाइल नम्बरको सङ्ख्या 6 रहेको र 2014 7.3 हुने उल्लेख गरे भएको छ। चीन अहिले 1 बढी मोबाइल नम्बर हुने देश रहेको छ। चाँडै भारतमा पनि 1 बढी मोबाइल नम्बर हुने अनुमान गरिएको छ। रसियामा मोबाइल नम्बरको सङ्ख्या 25 रहेको छ र यो जनसङ्ख्याको 1.8 बढी रहेको छ। त्यसै गरी ब्राजिलमा 1.2 बढी छ। 6 मोबाइल नम्बरमध्ये 1.7 मोबाइल ब्रोडब्यान्ड रहेको छ र यो फिक्स ब्रोडब्यान्डको तुलनामा 2 अधिक हो। रिपोर्टमा चाइनालाई स्मार्टफोनको मुख्य बजार मानिएको छ र विश्वको 1/4 इन्टरनेट उपभोक्ता चाइनामै रहेको छ।
यो त तपाईँले सुन्नुभयो युवा गतिविधिपछि हामी पक्कै पनि अर्को एउटा तपाईँलाई सुमधुर गीत बजाउनेछौँ र अब भने गङ्गा कुन गीत हामी बजाउँदैछौँ र श्रोतालाई सुनाउँदैछौँ?
हामीसँग एकदमै सुमधुर गीत छ होइन, सुभाष तिम्रो एकदमै चलेको गीत होइन, एकदमै यो चलेको गीत छ, अहिलेको नयाँ गीत जस्तो लागिरहेको छ, सबैको मुखमा झुन्डिएको सुनिरहेको छु म होइन, घरतिर बस्दाखेरि हामी हाम्रो युवा साथीहरूको मुखमा झुन्डिरहेको हाम्रो सञ्जीव सिंहको स्वरमा आउनु श्रोता, यो सुन्नु सुभाष तिम्रो।
सुवास तिम्रो आएर मलाई किन छुन्छ किन छुन्छ हर घडी याद तिम्रो मलाई किन आउँछ किन आउँछ प्रिय सुन न के यो माया नै हो प्रिय भन न के यो माया नै हो
एकदमै मिठो गीत पक्का पनि हाम्रो श्रोताहरूले मनोरञ्जन लिनुभयो होला एकदमै नयाँ गीत सुवास तिम्रो
मैले श्रोताले मात्रै म पनि एकदम मन्त्रमुग्ध भएर चाहिँ यो गीत सुनिरहेको थिएँ
हाम्रो लोकसभा एकदमै यहाँ एकदम मन्त्रमुग्ध हुन्छ नि एउटा एकदम ध्यान दिएर गीतको शब्दहरू
साह्रै मजाको यो गीत राम्रो गीत त्यसैले गर्दाखेरि पनि सबैले चाहिँ अहिले चाहिँ यो गीत सुन्ने गरेको पनि पाइएको छ र अब भने कार्यक्रममा हामी अघि पनि हामीले केही झलक हामीले प्रस्तुत गरिसकेका छौँ नेसनल डेको बारेमा अरू पनि हामीसँग टिप्सहरू त धेरै नै छन् आज र यो नेसनल डे भन्ने बित्तिकै अब केही जानकारी ऐतिहासिक जानकारी केही के थाहा छ गङ्गालाई?
किनभने नेसनल डे अब हामी भुटनिस भन्छौँ होइन, भुटानी भन्छौँ, भुटानी भएपछि त अब आज आज त 16 तारिक भइहाल्यो, भोलि 17 डिसेम्बर 17 त भुटानको नेसनल डे हो, यसको बारेमा हामी नबोली त कसरी बस्न सक्छौँ होइन, आफ्नै डे भनिन्छ होइन। जस्तै अब हुन्छ नि, पहिला हाम्रो राजा सरोगेन वङचुकले 1907 चाहिँ भुटानको जुन प्रथमचोटि राज्य गद्दी हुन्छ नि, राजगद्दी चाहिँ हासिल गरेको दिनलाई चाहिँ डिसेम्बर 17 हासिल गरेको थियो, त्यो दिनलाई चाहिँ भुटानको नेसनल डे भनेर आजसम्म मनाउँदै आइरहेका छौँ होइन।
यो नेसनल डे वास्तवमै अहिले भुटानमा विशेष गरेर जुन देशमा चाहिँ मनाइन्छ अझ त्यहाँ त झन् रमझम पक्कै नै छ नेसनल डेको अवसरमा। र एउटा कुरा हामी के पनि भनौँ भनेदेखि, यो नेसनल डे पछि चाहिँ जुन हुन्छ नि, अब देश त रमाइलो छ, देशभरि देशमा त एक किसिमको जनताको माया ममता छ, जस्तै हामी अहिले विदेशिएका छौँ र पनि हामी अहिले देशको माया गरिरहेका छौँ, भुटानको माया गरिरहेका छौँ। र म के पनि भन्न चाहन्छु भनेदेखि नि गङ्गा, जस्तै यो पलदेखि चाहिँ यो यसपालिको चाहिँ जुन नेसनल डे राष्ट्र दिवसबाट चाहिँ पक्कै पनि त्यहाँका शासकहरू बाटको चाहिँ मन अथवा सोच परिवर्तन होस् क्या, जुन सोचबाट एउटा विश हामी पनि के गर्न चाहन्छौँ भने यस्तो परिवर्तन होस् कि त्यहाँका जनताले चाहिँ शान्तिसँग बाँच्न र चाहिँ खुल्ला हावामा चाहिँ सास फेर्न पाउन्।
पक्का पनि, किनभने यो हुन्छ नि, हिजो अस्ति मात्रै हामीले 12, 12, 12 विश गरेको थियौँ होइन जीवनमा कति कुराहरू, त्यसरी नै अब आज पनि 16, 12, 12 हो नि त, यो फेरि पनि आउँदैन यो पनि दिन होइन। हामी यो दिन चाहिँ हामी पक्का पनि युवा संसार अथवा हामी सबै सम्पूर्णले विश गर्छौँ भुटानको शासकहरूले राम्रो
सोचको परिवर्तन आओस्
भन्छौँ होइन। अनि यसलाई अब कति भने, 4-5 राजा भइसक्नु भयो होला होइन भुटानमा, 5 राजामा फर्स्टमा चाहिँ डिसेम्बर 17 चाहिँ जुन राज्य गद्दी हासिल गरेको भुटानमा वङचुक डाइनेस्टीले भनिन्छ होइन, अहिले चाहिँ 105 भइसकेको छ,
105 चाहिँ अवधि गर्दाखेरि पनि अझै पनि यो भनौँ न चेन्ज नआउनु, खालि तानासा प्रविधि मात्रै रहनु चाहिँ त्यो चाहिँ यो पस्दो खालकै कुरो हुँदैन क्या, त्यसैले गर्दाखेरि चाहिँ त्यतातिरको कुरा ढल्काउँदाखेरि अझ मन जुरुमराएर एक किसिमको आङ भनौँ न यो भएर आउँछ, बरु अर्कोतिर प्रसङ्गतिर हामी लागौँ होला
है। यो कुराहरू गर्दाखेरि कति हामीले क्याम्पमा
भोगेका छौँ, क्याम्पमा मात्र होइन वहीँ पनि कति भोगे, कतिजना कार्यक्रम सुनिराख्नु भएको छ अहिले, कति पीडाले छटपटी
हाम्रो आमा बाबाहरूलाई विशेष थाहा छ हामीलाई भन्दा पनि धेरै होइन। तर यो कुरालाई धेरै लम्ब्याउनु भन्दा पनि आज यति मात्रै कहाँ हो र, भोलि भोलि त नेसनल डे त भइहाल्यो होइन, यति मात्रै कहाँ हो र, भोलि त विवाह पञ्चमी पनि हो नि, एक्साइटिङ कुरा,
यो त अर्को रमाइलो पक्ष भयो नि त,
एक्साइटिङ कुरा। विवाह पञ्चमी भन्दो रहेछ, जहाँ चाहिँ जनकपुरधामका प्रिन्सेस भनिन्छ नि सीताले चाहिँ राजा जनकी छोरी सीताको चाहिँ अयोध्याका प्रिन्स राजा दशरथका छोरा रामचन्द्रसँग विवाह भएको दिन रहेछ होइन,
राम सीताको विवाह
भएको दिन होइन, त्यो विवाह भएको दिनलाई चाहिँ त्यसलाई त्यो चाहिँ कुनमा भएको रहेछ भने माघ शुक्ल पञ्चमीको दिनमा विवाह भएको रहेछ, त्यो दिनलाई त्यस पछाडि चाहिँ अब भोलि त्यही दिन परेर त्यसलाई चाहिँ विवाह पञ्चमी भनेको रहेछ, जहाँ चाहिँ अब जानकी मन्दिर छ नि होइन नेपालमा, जनकपुरधाममा होला सायद
होइन,
जनकपुरधाममा त्यहाँनिर चाहिँ एकदमै भव्यताका साथ एउटा के भन्छ
जानकी मन्दिर या जनकपुरमा या भव्यता एकदम
एनिभर्सरी हो कि होइन,
अहिले साह्रै भव्यताको साथले मनाइन्छ। र यस्तो पनि मानिएर आइएको छ कि बे गर्दाखेरि पनि यसमा केही साहित्यहरू जुराइरहनु पर्दैन, राम भगवान् जस्तो सीता जस्तो देवीको चाहिँ बे भएको दिन भनेर चाहिँ धेरै जोडीहरूले पनि यतिखेर बे पनि गर्ने हुन्छ। सो त तपाईँ पनि केही तयारी गर्दै हुनुहुन्छ भने, तपाईँ पनि केही सोच्नु हुनु भएको छ भने चाहिँ मिस नगर्नुहोस् है त्यो
हामीलाई चाहिँ भनेर जानुहोस् जे होस् होइन। तर यो कुराहरू त भनेको यस्तै हुन्छ होइन, चलिरहन्छ, हामी कुराकानी धेरै गर्नेछौँ। तर त्योभन्दा अगाडि हामीसँग इन्टरभ्यू छ होला होइन,
एउटा इन्टरभ्यू छ जुन चाहिँ विशेष गरेर यो सल्सबरी निवासी अहिले हुनुहुन्छ साउथ अस्ट्रेलियामा पुनर्वासपछि आउनुभएका श्रीमान, उहाँ श्रीमान चौहान, उहाँसँग गरिएको इन्टरभ्यू छ, उहाँ 78 हुनुहुन्छ र अहिले उहाँसँग गरेको इन्टरभ्यू तपाईँ सुन्नुहोस्, पक्कै पनि धेरै कुराहरू थाहा पाउनुहुन्छ।
यहाँको शुभ नाम चाहिँ भनिदिनुहोस् न।
श्रीमान चौहान।
श्रीमान चौहान, 78 पुगिसक्नु भयो, भुटानमा यसो फर्केर सम्झिँदाखेरि कस्ता कुराहरूको याद झट्ट आउँछ?
यादै पाउँदैन मलाई त, भुटान त सबै बिर्सेको त, मैले त अन्धकार भएर छोडेको छोडै भयो।
विशेष बिर्सिनु पर्ने चाहिँ यो अन्धकार भएरै
हो नि।
चिराङमा बस्नुभयो?
चिराङमा हो, चिराङै हो, पहिल्यैदेखि चिराङमै जन्मेको, चिराङमै बस्छौ।
चिराङ कुन ठाउँ?
चिराङ पहिला उता बिचगाउँ भन्नेमा टम्पुदी अलि पर्थ्यो त्यहाँ,
हजुर,
पछाडि चाहिँ यता बेतिनीतिर पसेँ, जन्मेकै थिएँ पढेकै थिएँ।
ए जन्मेको कुरा गर्नु भने यहाँले, यो सानो बालबालिका छँदाखेरि यसो एकचोटि सम्झिनु, 18 वर्षको उमेरमा बालबालिकाको समय सम्झिनु पर्दाखेरि कस्ता कुराहरू सम्झिनुहुन्छ त्यतिखेर गरेका रमाइला कुराहरू?
केही पनि सम्झिउँ होला, के सम्झिउँ र त्यति बेला त्यति रमाइलो चल्दैन थियो नि हाम्रो जमाना, अहिले त थुप्रो रमाइलो चल्छ नि हो, नानीहरू सबैतिर अलिअलि पढाउ माने छन्, यताउता रमाइलो खेलकुद धेरै छ नि उनीहरूको।
हजुर,
अहिले हाम्रा त्यति बेला हाम्रो जमाना खेलकुद थिएन।
कस्तो कुरा अलिकति खेल्ने ओर्ने केही
सुन्नुहोस् है, म जन्मेको दिउँसो 12 बजी
हजुर हजुर
जङ्गलमा
ए
भेडा बाख्रा हेर्न जाँदा जन्मेको, अनि त्यसले के कुरा दिउँसो 12 बजी जन्मेर बेलुका 5-6 बजी त फर्किन्छ।
सम्झिनु तपाईँले त्यो
कसरी लिएर आएन होला?
त्यही त आमाको त्यतिखेर न जुत्ता चप्पल न के, एउटा जङ्गल घन जङ्गल घोर जङ्गलमा चाहिँ के यो भनौँ न गाईबस्तु हेर्न जानुहुन्थ्यो अरे कि के, तपाईँले नि त अब आमा त्यही सुन्नु भयो नि त,
भेडा बाख्रा हेर्न
भेडा बाख्रा हेर्न जानुहुन्थ्यो भनेपछि, अनि त्यतिखेर जङ्गलमै
अचम्म छ नि त्यो पछाडि आमाले भन्थिन् यहाँ जन्मेको है त यो रुखको बेरमा भनेर।
अब स्कुल जाने कुरो त त्यतिखेर आएन, के कस्तो थियो?
त्यो स्कुलै थिएन नि हाम्रो पालामा, कहाँ स्कुल थियो र, मेरा पालामा स्कुल थिएन भन्दा भर्खर म त्यति बेला 10-11 वर्षको थिएँ।
हजुर हजुर,
डम्फुमा एउटा जस्तै मानिलिउँ शिविरमा चित्रा घर छन् नि त्यस्तै घरमा स्कुल थियो एउटा, त्यहाँ भर्खर पढाउँदै थिएँ तिनीहरूले, एक महिना गरेर नेपाली पढेको मैले, भागेर गर त्यो नि एक महिना कति दिन गइएन होला त, अब टाढा त्यति बेला आमा बाबुले पढ्न जानेको थिएन, जानुपर्छ भने छिटो गरेर पठाउँदै थिए हो, अन्त सोचेर भरे कतिवेला पठाउँछन् कतिवेला घाँस काट्न पठाएर कतिवेला आउँदा जाँदा बाटो ढिलो भइहाल्छ, गएन नि स्कुल फर्क्यो
फर्क्यो
के पढिसक्यो हिजो भन्दै सक्यो।
अनि नेपाली पढ्नु भयो
त्यति बेला, इङ्ग्लिस थिएन नि त अन्त भर्खर त्यो लेप्चा आएर भर्खर सिकाउँथ्यो डम्फु अलिअलि,
त्यो त अब इतिहासै भयो नि त उहिलेकै कुरा भयो नि त। अनि अनि जस्तै यहाँको बिहे चाहिँ कहिले भयो भन्नु, कति 11 वर्षको उमेरमा यहाँले पढेको कुराहरू गर्नुभयो होइन?
मेरो बिहे म 13 वर्ष उमेरमा गरेँ होला,
13 वर्षको उमेरमा बिहे गर्नुभयो, कुन त्यो चिराङकै ठाउँबाट कि अर्को ठाउँबाट? चिराङबाटै हो,
चिराङबाटै।
ए अँ, के यस्तो गोठहरू के यहाँको खेतीपातीहरू?
त्यस्तो त गोठ हुन्थ्यो नि हाम्रो त्यति बेला, बेसी गोठै भन्थे हुन्थ्यो, त्यही म बिहे गरेकै साल 1 वर्ष पुग्न लागेको थियो बाउ खसै त्यति बेलै, त्यहाँदेखि त कता कता झन् गोठाको गोठै भइयो नि।
ए भनेपछि तपाईँ 13 वर्षको हुँदाखेरि बुवा खस्नु भएको?
बाउ खसै हुन्
हजुर,
त्यहाँदेखि गोठाको गोठै गइयो, त्यतिकै त्यतै गोठ बडा पछि निक्लेर आयो, के उद्योगै गरिएन नि।
कस्तो हुन्थ्यो त्यहाँ, के हुन्थ्यो गाई बस्तु के?
गोठाला त के हुन्थ्यो र, बस्यो गीत गायो गोठालो नादेले के पात बजाउँथ्यो,
त्यही त हो त नि,
गोठाला भेला भयो भने छेलो खेलो बस्यो नि हो, ढुङ्गा
ढुङ्गाको छेलो खेलो। अनि गीतको कुरा गर्नुभयो नि, कस्तो गीतहरू गाउनुहुन्थ्यो
त्यतिखेर? आउँथ्यो नि त्यति बेला के
र पनि कुनै गीतहरू
जानिँदैन, अहिले बिर्सिहाल्यो कि।
गाईबस्तुहरू कति जस्तो हुन्थे?
गाईबस्तु त हुन्थ्यो 30-40 वटा 50 वटा हुन्थे।
के कस्तोमा राख्नु पर्थ्यो गोठ भनेको चाहिँ? कस्तो
गोठ भनेको कस्तो हुन्थ्यो, जङ्गलमा फारस हुन्छ त, फारसमा यस्तै गोठका खर्का हुन्छन्, त्यहाँ गोठ बनाउँछन्, जस्तै मानेले हामीले शिविरमा कटेर हाल्थ्यौँ नि
हजुर,
त्यस्तै प्रकारले
कटेराहरू हाल्ने,
त्यस्तै प्रकारले गोठ बनायो, बस्तु हेऱ्यो, केही न गोठालाको के हुन्थ्यो र, बुद्धि पढ्नु सढ्नु छैन, सहमत हुँदैन पढ्ने
र पनि त अब एउटा काम त हो नि त त्यो पनि, अब गाईबस्तु राख्यो खर्कामा अनि यस्तो घाँसहरू काट्ने गर्ने
नि, दिनभरि खेल्यो बस्यो नि,
के यसो आफूले सुन्तलाहरू अलैँचीहरू खेतीपातीहरू धान मकैहरू कतिको लाउन पाउनु भयो?
म त्यति बेला नि अब साँच्चै भन्दै भने
साँच्चै त हो नि, यहाँ हेर्नु नि सबै,
म 13 वर्षदेखि 1 वर्षको बिहे गरेर 1 वर्ष पछाडिदेखि बाउ खस्यो, बाउ खसेपछि म छुट्टेँ, छुट्टिँदा माइतालु ल्याएको छैन, ऊ चाहिँ माइतै छ ल्याएको छैन, 1-2 वर्ष बस्यो त्यसै भाइहरूसँग, अन्त यसलाई ल्याएर पछि फेरि त्यहाँबाट पनि छुट्ट्यौँ, छुट्टिएर अन्त काम छैन अब के गर्नु, केटाहरूलाई बल्ल बल्ल फकाएर पछि फेरि केटाहरूदेखि छुट्टेँ, एकै सालमा बगान 15-20 वटा किन्दाखेरि त्यो 2-4 हजार रुपियाँ बाँकी तिरिसक्यो, त्यहाँदेखि बाटो खोल्यौँ त पिङ्खुवा एउटा सर्वङ एउटा उँभो चिनाङ आउने एउटा चाडाबाट हुने त्यहाँदेखि चाहिँ ती बस्दा बस्दै बस्दा बस्दै के काम गर्न सिकियो
अनि मण्डल पनि गर्नुभयो अरे नि
अलिक दिन यसो गरे जस्तो गरेको नि
कति घर अलिक दिन भनेर कति जस्तो गर्नुभयो
जम्मा त्यहाँ 30 वर्ष गऱ्यौँ काम त
अनि 30 वर्ष भनेको अलिक दिन हो र एउटा इतिहासै हो नि
30 वर्ष गरेँ पहिले गाउँबाट गरेँ त्यहाँबाट कारबारी गरेँ कहिले कोही बेला डिवाटी पनि गरेँ कोही बेला अन्त मण्डल पनि गरेँ नि मन परि गरेँ नि
यो यस्तो जुन भनौँ न यो काम गर्दाखेरि सरकारी कामै हो नि एक प्रकारको होइन
सरकारी
कतिको कठिनाई कस्तो गाह्रो थियो अवस्था त्यतिखेर
खोइ पहिला त त्यति होइन काम गर्न त अब सजिलै हो मेलो मिलाउँदा त मेलो मिलाएन भने अप्ठ्यारै पनि हो किनभने आफैले मागेर आफैले चलाएको काम हो त्यसो हुँदा चाहिँ आफूले चलाउन सकिएन भने गाह्रै पनि पर्थ्यो नि तर चलाउन चाहिँ सक्नु पर्थ्यो नि फरिफर्के गरेँ नि मैले गर्न रिसाएर मामला झगडा गर्छ नि दुई थरी पर्ख्यो होला भोलि पर्सि गर्नुपर्छ आज भ्याइएन राखो दैतिर अनि मिल्छ नि उनीहरू अनि मिलाइदियो
समय लामो भयो जस्तै मिल्छ नि त
मिलाइदियो हिँडो
राम्रो टेक्निक
अनि पछि म आफै मण्डल भएँ त्यहाँबाट म आफै मण्डल भएपछि चाहिँ हिँडो जाल भोको कि बन्द भएको जाउँथेँ र आफै मिलाउँथेँ त्यो मान्छेले यता पैसा खाएर के गरेर मामला गर्थे मलाई त्यो चाहिँदैन थियो कारबारी गाउँबाट बुढापाका बस्नु पैसा यिनीहरूदेखि ठुलो मामला फसेला गऱ्यो भने 20-25 लिनु नलिनु गरिन पनि निर्भय हुन्थ्यो मनल हुँदा नि अरू है म अप्नाउँदिनँ थिएँ जान्थेँ गाउँ गाउँ कहाँ के छ त्यहाँ घर घर जान्थेँ
घर घर जानुहुन्थ्यो
घर घर गयो त्यसको दुःख के छ हेरो दुःख छ कि के
तपाईँको माथिदेखिहरूले चाहिँ कसरी तपाईँलाई हराउने गर्थे भनौँ न पछि दिनमा आएर चाहिँ हुन्थ्यो नि दासुहरू
ए होइन उनीहरूले अब मेलै हुन्थ्यो अब के कस्तो छ नि काम कुन मेलो चलेको छ मेलै मारिने राम्रै हुन्थ्यो त्यस्तो साह्रो उनीहरूले पनि हामीहरूलाई चाहिँ म माथि चाहिँ त्यति गरेन कोही साथी गरे भन्थे मलाई चाहिँ गरेनन् पनि नभएको काम त्यति मैले पनि गरिनँ उनीहरूले नि गरेन एक दिन एउटा जुङ्गाले भन्थ्यो खै चन् तिमीले बकुल आउँदो रहेछ त्यो बेती माथि थाङ्रे गाउँमा तिमी किन भनेन भनेको नि दासु मैले नभनेको त अस्ति दासुहरू सँगै पनि त भनेको नि यो बकुल नलाउनु कोठाला खेतालाले भनेर मैले बोली भन्दा तपाईँहरू नि मान्यौँ अब अहिले गाली गर्नुहुन्छ त्यो बेतिनीमा थाङ्रे गाउँमा कहाँ छ म यहाँ धनेश यहाँ छु अन्त देख्दिनँ म नदेखेर लाउँदैन देखेको बेला लगाइरहेको हुन्छ भन्ने
बक्खु लाउनु अनिवार्य थियो
बक्खु अनिवार्य लाउनु भनेको थियो नि हौ
जस्तै अब नेपालतिर लाउँ न नेपालमा चाहिँ अब धेरै वर्ष बसियो होइन त्यहाँको दुःख कष्ट त आफूसँग सबै छँदैछ अनि त्यसपछिको यो अस्ट्रेलियाको बसाइ यहाँलाई कस्तो लागिरहेछ
खोइ अस्ट्रेलिया पनि सपनै छ अहिले किनभने नि
हजुर
हेर्नुहोस् अब यहाँ हामी घर किन्यौँ भने हो पैसा दिइरहेछ सरकारले हामी खुसी छौँ अब हेर्नुहोस् है न हाम्रो खेती हो त्यो न हामीहरूलाई बाजे बराजुको दाइजो हो अन्त अर्काले ल्याएर अर्काले दिएका भरमा छौँ अहिलेसम्म अन्त अब पछि पनि हाम्रो समाउने ठाउँ त छैन पहिलादेखि हामी यहाँको केही ऊ भएर बसेका त हुन नि सरकारले ल्याएको त हो गीत गाएर आएको गीत गाएरै पनि त जान सक्छ त्यो अधुरो छ यहाँ पनि
अधुरै छ जस्तो लाग्छ तपाईँलाई के भन्नुहुन्छ त तपाईँ अब जस्तै अहिलेका युवाहरू जो कार्यक्रम सुन्दै हुनुहुन्छ होइन उहाँहरूलाई के कुराहरू के सजेसन अथवा दिनुहुन्छ तपाईँ
अब मेरोबाट के दिनु अहिलेको समयले परिवर्तन गरेको छ हामीहरूले भनेर केही काम हुँदैन समयले परिवर्तन गरेको छ भोलि हुने कुरा पर्सि हुने कुरा अहिलेसम्म कसैले बुझेर गर्दैन अहिलेका हाम्रा युवाहरूले पढ्दैछन् गर्न त पछिल्लो दिन गर्छन् समयले भेटेको छ गर्दै ल्याउलान् कतिजना नानीहरूको बसोबसाइ रहनसहन अहिले राम्रो छैन तर भरे यिनीहरूलाई अहिले भन्दा त्यो बुढो जान्ने भन्छन् होला तर भरे यिनीहरूले त्यो कुरा टेक्दैन यिनीहरूबाट नराम्रो पनि हुनसक्छ किनभने सबैले त्यो सोचेका छैन
भनेपछि तपाईँको नजरमा कोही युवाहरू त्यस्ता खालको अवस्थाका पनि छन् जसले अप्ठ्यारो पार्छन् कि भने जस्तो पनि
हुन्छन्
अब त्यसलाई सुधार्नलाई चाहिँ के गर्नु पर्यो त उनीहरूले
अब राम्रो लाइनमा आएर राम्रो लाइनमा बसिदिए चाहिँ हुन्थ्यो हाम्रो लागि चाहिँ समयले परिवर्तन दिन्थ्यो पनि होला सप्रिन्थ्यो पनि होला पहिले नेपालमा आएर पनि त हाम्रो नानीहरू त्यस्तै बदमास त थिएनन् नि त्यहीँ आएर त ती बनिएको आउने अब हामीलाई थाहै छ
यो ठाउँको कारणले गर्दा त्यस्तो भएको हुन्छ नानीहरू?
ठाउँको कारण पनि हो, अलिकति हाम्रो मान्छेले गएर नबुझेको हुने हो, किनभने हामी यस्ता ठाउँमा पऱ्यौँ, अब हामी भोलि पर्सि सप्रिनु पर्छ, आफैले सोचेर आफैले सप्रिने काम गर्नु चाहिँ आफैले गर्नुपर्छ।
धेरै धेरै धन्यवाद।
धन्यवाद।
श्रीमान स्वानसँग गरिएको यो अन्तर्वार्ता तपाईँले सुनिसक्नु भएको छ र यो अन्तर्वार्ता त एकदमै गङ्गाले पनि मस्त सबले सुनिरहेको सुनिरहेको म देखिरहेको छु नि। जस्तै
हो नि, एकदमै हाम्रो सिनियर्सहरूसँग जुन अन्तर्वार्ताहरू गरिन्छ, हामीले भुटानको बारेमा उहाँहरूले होइन आफ्नो युवा अवस्थामा कस्तो दिनहरू बिताउनु भयो, कस्तो कामहरू गर्नुभयो, उहाँ त अब एकदम मण्डल होइन।
त्यही त, फेरि भएन अब नेसनल डेको जुन कुरा गरिदिएको थियो नि, उहाँले पनि विभिन्न ठाउँमा काम गरेको, बाटोघाटोको काम गरेको कुरा गर्नुभयो होइन।
एकदमै
भनेपछि धेरै ज्यान जोखिम खेपेर चाहिँ हाम्रा जन अग्रजहरूले चाहिँ बुवा आमाहरूले चाहिँ काम गर्नुभएको छ भुटानमा।
त्यति गर्दा गर्दै पनि हामी लखेट्यौँ होइन, अन्तिममा चाहिँ हाम्रो दोष नै के थियो र
होइन,
बाटो खन्ने चाहिँ हाम्रै अब हामीले हाम्रै आमा बाबा भनेर भनिन्छ। भुटानमा जति पनि मठ मन्दिरहरू बनियो होइन, गुम्बाहरू बनियो, बाटो खनियो होइन, त्यो चाहिँ हाम्रो आमा बाबाहरूले चाहिँ एउटा के भयो झारलाङ्गी होइन खनेको भनेर भनिन्छ, तर अन्तिममा चाहिँ हामी अस्ट्रेलियामा होइन।
अब यो चर्चा हामीले चर्चा परिचर्चा त हामीले इन्टरभ्यूबाट पनि धेरै कुराहरू सुनिसक्यौँ होइन। अब जस्तै हामी अर्को पनि हामी विषयमा जानेछौँ, तर त्यो विषय चाहिँ अलिकति रोचक खालको विषय पनि छ
पक्का पनि। हामी यस्तै रोचक कुराहरू त धेरै गरि नै राखेका छौँ, गर्नेवाला नै छौँ। अझै तपाईँहरूसँग धेरै नै अझै आधी घन्टाको टाइम छ हामीसँग, तपाईँहरूसँग बात मार्ने नै छौँ।
आज 16 तारिक हो नि होइन,
आज 16 तारिक डिसेम्बर 16 तारिक एउटा प्रश्न सोधिहालौँ न होइन हाम्रो श्रोताहरूलाई, तपाईँहरूको अन्तिम इच्छा के छ युवा संसारबाट
अनि
प्रस्तुत गर्न चाहनुहुन्छ भने चाहिँ एकदम फेसबुकमा लेखिहाल्नुहोस् है, किनभने डिसेम्बर 21 त आउन आँट्यो नि त होइन,
आउन आँट्यो। यो डिसेम्बर 1 चाहिँ के चाहिँ हो त, वास्तविक कुरा चाहिँ के हो, या विश्व ध्वस्त हुने नै हो, या सम्पूर्ण विश्व यो सकिएर चाहिँ हामी पनि सबै यो एकै ठाउँमा अथवा भनौँ सबै ध्वस्त हुने हो कि के हो त,
वा युवा संसार चलाउँदा चलाउँदा यही रेडियो स्टुडियोभित्र हामी जाने हो होइन।
अब त्यो विषयमा पनि हामी चर्चा परिचर्चा गर्ने नै छौँ, के चिज रहेछ त तथ्य विषयमा लेखिएको लेखहरू के रहेछन् भने एक लेख तपाईँसँग हामी प्रस्तुत गर्नेछौँ, तर यो गीतपछि।
हजुर, कहीँ छोडेर कहीँ नजानु होला, यो सुन्न तपाईँ तयार, तर त्योभन्दा पहिला यो गीत तपाईँहरूको लागि।
साधारण
के हुनेछौ तिमी मेरो बुढेसकालको लाठी. बुढेसकालको लाठी को को कसरी हुने भन्ने कुरा त हामीले जुन अगाडि पनि हामीले जुन एकजना वृद्ध बुवाको पनि कुरा गरेका थियौँ होइन, जुन इन्टरभ्यू अन्तर्वार्ता थियो. त्यसपछि यो पनि अब जुन जुन 21 डिसेम्बरको बारेमा पनि कुरा गऱ्यौँ नि हामीले, यो पनि सान्दर्भिक भएको कारणले हामीले गीत बजाएका थियौँ. र अब भने हामी प्रस्तुत गर्दैछौँ जुन विषयको बारेमा हामीले चर्चा गरेका थियौँ, यो 21 डिसेम्बरमा के विश्व ध्वस्त हुन्छ त. माया क्यालेन्डर सन् 2012 डिसेम्बर 21 पुष 6 गते शुक्रबारमा सकिने हुनाले पृथ्वीको आयु पनि सोही क्यालेन्डर अनुसार समाप्त हुनेछ.
करोडौँ वर्ष पहिले पृथ्वीमा उल्का ठोकिँदा डाइनोसोरस लोप भए जस्तै पृथ्वीमा विशाल ग्रहहरू ठोकिँदैछन् जसले मानव सभ्यता नै नष्ट हुनेछ.
यही डिसेम्बर 23-25 पुष 8-10 गतेमा उत्तरी ध्रुव दक्षिणमा र दक्षिणी ध्रुव उत्तरमा जाने हुनाले चुम्बकीय शक्तिको फेरबदलले पृथ्वीको सम्पूर्ण इलेक्ट्रोनिक्स उपकरणहरूले काम गर्ने छैनन् भने पृथ्वीमा पुरै ब्ल्याकआउट हुनेछ.
डिसेम्बर 21 पृथ्वी ध्वस्त भएका भिडियोहरू युट्युब लगायत विभिन्न साइटहरूले राखिसकेका छन्. ती भिडियोहरू हेर्दा यस्तो लाग्छ पृथ्वीको विनाश निश्चित भइसकेको छ. अहिले साथीभाइहरूसँग चियाको चुस्की लिँदै होस् या रेस्टुरेन्ट तथा क्याफेमा पृथ्वीको अन्त्य हुन लागेका कारण चियर्स गर्दै गफ गर्नेहरू हुन्. सबैको कुरा डिसेम्बर 21 पृथ्वीको विनाश हुने हुँदैछ भन्नेबाट सुरु हुने गरेको छ. त्यसबाहेक विभिन्न सामाजिक सञ्जालका वेबसाइटहरूदेखि इन्टरनेटका विभिन्न वेबसाइटहरूमा पृथ्वीको विनाश हुन लागेको विषयमा विभिन्न किसिमका तर्क वितर्कहरू देखा परिरहेका छन्. यसले डिसेम्बरमा पृथ्वीको विनाश हुने घटनालाई अझ रहस्यमय बनाइसकेको छ भने कतिपयले यसलाई हास्यास्पद समेत बताएका छन्.
साथीभाइहरूसँग गफ गर्दा आउने तर्क वितर्क पत्याउने कुनै ठोस आधार नदेखेकाले तर इन्टरनेटका विभिन्न साइटले पृथ्वीको विनाश नजिकिएका समाचारलाई प्राथमिकताका साथ प्रस्तुत गरेका कारण यो कुरामा विश्वास गर्नेहरूको संख्या बढिरहेको छ. त्यसबाहेक आम मानिसको अत्याधिक आकर्षण रहेको सामाजिक सञ्जालका साइटहरूमा विनाशका घटनाप्रति मानिसहरूको चासो बढी देखिन्छ भने डिसेम्बर महिनामा विनाश हुँदैन भनेर आधिकारिक निकायहरूलाई उद्घृत गर्दै सम्प्रेषण गरिएका टिप्पणीहरूप्रति मानिसको आकर्षण कमै छ. पृथ्वी ध्वस्त हुने पूर्वानुमान गरिएको यो पहिलो घटना होइन. पश्चिम मुलुकमा आफ्नो प्रभुत्व जमाएका प्राचीन रोम सभ्यतादेखि नै पृथ्वीको विनाश हुने कुरा बारम्बार चर्चामा आउने गरेको छ. त्यसबाहेक हिन्दू धर्मग्रन्थहरूमा पनि पृथ्वीको विनाश हुने कुरा उल्लेख छ. यसै गरी माया सभ्यताको समयमा तयार पारिएको क्यालेन्डरका उल्लेखित केही घटना मिल्न गएको र उक्त क्यालेन्डर सन् 2012 डिसेम्बर 21 सकिने हुनाले पनि यसको संकेत पृथ्वीको विनाशसँग जोडिएको छ. फ्रेन्च भविष्यवेत्ता नेत्रे डम्सले अनेकौँ भविष्यवाणी मिलाएका कारण उनले पृथ्वीको विनाशका बारेमा गरेको भविष्यवाणी पनि बेला बेलामा चर्चामा आउँछ.
ज्योतिष शास्त्री, खगोल शास्त्री एवं वैज्ञानिकहरूले आगामी डिसेम्बर 21 र डिसेम्बर 23-25 पृथ्वीमा कुनै किसिमको दुर्घटना नहुने जानकारी गराए पनि कतिपय मानिस उक्त कुरा मान्न तयार छैनन्. कतिपय चाहिँ जीवनको समाप्ति आफ्नै जीवनकालमा हुन लाग्यो भनेर खुसी छन् भने कतिपय मानिस केही नहोस् भनेर प्रार्थना गरिरहेका छन्.
संसारको अन्त्य हुन्छ यो समाचारले हामी सबैलाई दुखित बनाउन सक्छ. यद्यपि खुसीको खबर तपाईँ सुनिराख्नु भएको छ भने तपाईँले पनि थाहा पाइसक्नु भएको छ, संसारको अन्त्य यति चाँडै हुने छैन. 2012 डिसेम्बर 21 संसारको अन्त्य हुन्छ भन्ने हल्ला माया क्यालेन्डरका आधारमा फैलिएको हो. यति बेला यो हल्लाले विश्वमै सनसनी मचाएको छ. सबैतिर आतंक फैलिएको छ. माया क्यालेन्डर सकिन सक्छ तर विश्व ध्वस्त हुने कुनै सङ्केत छैन. यो केवल अफवाह मात्र हो. मङ्गल ग्रहमा जीवनको अंश खोजिरहेका अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पनि संसारको समाप्तिको सम्भावना सम्बन्धी अध्ययन गरेको थियो. उसले संक्षेपमा यस्तो निष्कर्ष निकाल्यो, घोर निराशावादी मानिसहरू मात्र यस्ता कुरामा आश्वस्त हुन सक्छन्.
संसारको अन्त्य हुन्छ भन्ने भविष्यवाणी गलत साबित हुँदै आएको छ. 1840 प्रत्येक दशकमा 2-3 विश्व ध्वस्त हुने भविष्यवाणी भए, यद्यपि ती मध्ये कुनै पनि सत्य भएनन्. त्यसो त प्राचीन रोम कालमा पनि विश्वको अन्त्य हुने गलत अपवाह फैलिएको थियो.
यो त हामीले जस्तै यो गलत अफवाहको बारेमा पनि कुरा गरिरहेका छौँ होइन गङ्गा, अनि त्यसमा विगतदेखि नै हामीले सुन्दै आएका कथा एवं चलचित्रका कारण पनि यस्तो अफवाह फैलिने गरेको अनुमान गरिन्छ। काल्पनिक साइन्स फिल्म हुन वा जेम्स वेन्सका फिल्म नै तिनमा काहीँ न काहीँ संसार ध्वस्त भएको देखाइन्छ। त्यसैले पनि मानिसहरूमा विश्व ध्वस्त हुन्छ भन्ने मानसिकताले जरा गाडेको हुनसक्छ। अब पक्कै पनि तपाईँ सुन्दै हुनुहुन्छ भनेदेखि थाहा पाइसक्नु भएको छ कि विश्व ध्वस्त हुन्छ भनेर केही विस माग्दै हुनुहुन्छ भने त्यो छोडिदिनुहोस्, किनभने ध्वस्त हुनेवाला छैन यति चाँडै नै। अघि पनि हामीले केही जानकारी पनि दिएका थियौँ नि, निकै अरब 4 अरब पछि मात्रै पनि भयो भने त्यतिखेर हुनसक्छ भन्ने कुरा गरेका थियौँ हामीले, र त्यो त हुने नै छैन। केही भन्न खोजेस्तो मलाई लाग्छ
होइन नि, किनभने हाम्रो श्रोताहरूलाई हामीले अघि नै भनेको थियौँ अन्तिम इच्छा चाहिँ मागिराख्नु भनेर, त्यो मागिराख्नु पर्दैन, अन्तिम इच्छा माग्ने दिन आएकै छैन होइन, धेरै नै छ, यो एकदम हल्ला मात्रै हो होइन,
हल्ला
पछाडि नकुदौँ भन्छौँ हामी पनि। अब होइन, नासाले नै त्यसरी भनिसकेको छ भने पक्का पनि यो हल्ला मात्रै हो भनेर भन्छौँ हामी, हाम्रो श्रोताहरूलाई हामी त्यही जानकारी दिन्छौँ होइन। यस्तो जानकारीहरू दिँदा दिँदै मलाई एउटा एकदम हुन्छ नि जोक्सको याद आयो कि, यो त एकदम हुन्छ नि सिरियस कुरा गरिरहेको थियौँ
होइन, विशको कुरा माग्दा माग्दै फेरि अहिले जीवन बस्ने भयो भनेपछि जोक्स आयो कि
होइन, एकदमै अघि त कस्तो सिरियस, तपाईँले क्या हुन्छ नि अब हाम्रो लोकसभाले त क्या सिरियस भएर चाहिँ पढिरहेको थिएँ होइन, पढेको देखिरहेको थिएँ म, अनि त्यो पढेको देख्दा चाहिँ मलाई याद आयो कि मलाई एकदम हाँस उठ्यो, किनभने एकदम सिरियस हुने टाइम छैन नि त, संसार त ध्वस्त हुँदैन, हामी त कति धेरै
श्रोताहरूलाई पनि एकचोटि हँसाइदिउँ न त ल।
मसँग एउटा हात्ती र कमिलाको जोक्स भनिहालौँ है त, हात्ती र कमिलाको जोक्स याद आयो। कमिलाले भनेछ तपाईँको उमेर कति हो भनेर, अनि हात्तीले भनेछ 5 वर्ष, कमिलाले भनेछ कति सानो उमेर तर कति ठुलो हुनुहुन्छ है तपाईँ भनेर भनेछ होइन, कमिला छक्क परेर हेरेर त्यसो भनेछ, अनि हात्तीले भनेछ तन र मनको शक्तिको लागि बनभिटा खाएको त्यसैले म ठुलो भएको भनेर भनेछ होइन। कमिलाले भनेछ ओके केही छैन होइन, त्यस्तै भएर तपाईँ ठुलो भएको रहेछ भनेर भनेछ कमिलाले होइन, ठिकै छ अब हुन्छ नि ए गरेर। अनि एलिफेन्टले भनेछ तपाईँको उमेर चाहिँ कति, हात्तीले भनेछ तपाईँको उमेर चाहिँ कति नि भनेर भनेछ, किनभने अब हात्ती कमिलालाई त सानो देख्यो हात्तीले होइन, अनि त्यो सोद्धाखेरि चाहिँ कमिलाले भनेछ 18 वर्ष। अचम्म भएछ अब यत्रो कमिला होइन, 18 वर्ष भइसकेछ। अनि हात्तीले भन्छ तपाईँ त 18 वर्ष पुग्दा पनि कति यङ देखिनुहुन्छ, कति सानो देखिनुहुन्छ, त्यो चाहिँ कसरी भनेछ होइन, हात्ती त अब देख्छ नि ठुलो भएको होइन। अनि त्यसरी भनेछ कमिलाले भनिन्छ फेयर एन्ड लभली लगाऊ आफ्नो उमेर घटाऊ भनेर भनिन्छ।
यो त साह्रै राम्रो जोक्स, पक्कै पनि मनोज लिनु भयो होला, म पनि त के कम छ र मैले पनि एउटा जोक्स सम्झिसकेको छु क्या गङ्गा,
मेरो जोक्समा जोक्स थपिहाल्ने होइन,
जोक्समा थप्ने म एउटा जोक्स
छ ठिकै छ नि त।
स्कुलको एउटा बिल्डिङमा नि आगो लागेछ क्या, जुन आगो लागेको देखेर चाहिँ स्कुलको सबै बच्चाहरू टाढाबाट हेर्दै ल अब स्कुल आउनु परेन भन्दै खुसी भइरहेका थिए, अब आगो लागेको देखेपछि स्कुल आउनु परेन। अनि तर त्यही बच्चाहरूको भिडमा चाहिँ एउटा बच्चा उदास थियो, हो किन उदास थियो त भन्दाखेरि त्यो देखेर एउटा टिचरले सोचेछ बाबु तिमी किन उदास छौ, अरू सबै त खुसी भइरहेका छन् त। अब टिचरले चाहिँ सोचेछ अब यत्रो विद्यार्थीहरू चाहिँ अब
पढाएको
हो, जे भए पनि एउटा त सिन्सियर विद्यार्थी रहेछ जसले चाहिँ एकदम उदास भएर बसिरहेको छ, टिचरले सोच्नु भएछ क्या। अनि विद्यार्थीको पालो चाहिँ जवाब दिएछ बिल्डिङमा आगो लागेर के गर्नु र सर, तपाईँ त जिउँदै हुनुहुन्छ नि भनेछ क्या,
एकदमै धेरै म त हाँसिहालेँ, पक्का श्रोताहरू पनि हाँसिराख्नु भएको छ होला। मसँग एउटा हाम जायगाको जोक्स छ होइन, हाम जायगाले भनेछ आफ्नो श्रीमतीलाई भनेछ म तिमीलाई कति पिट्छु कति गाली गर्छु तर पनि मसँग तिमी कहिले झगडा गर्दैनौ, कसरी सहन सकेको तिमीले त्यस्तो कुरा भनेर भनेछ ऊ अचम्म मानेर, किनभने हामजाएका कति पिट्दो रहेछ गाली गर्दो रहेछ होइन। अन्त हामजाएकाको श्रीमतीले भनेछ म सधैँ टोइलेट सफा गर्छु नि त भनेर, नि एउटा नर्मल हुन्छ नि नर्मल भएर भनेछ होइन। अन्त हामजाएका छक्क परेछ टोइलेट सफा गर्दा कसरी खुसी हुन्छ यार, कसरी चाहिँ अब झगडा नगरिकन सहन सक्छ कसरी आउँछ म पनि गरौँ कि क्या हो भनेर सोचेछ होइन। अनि त्यस पछाडि हामजाएकाले सोधेछ तर त्यसले कसरी सहयोग गर्छ तपाईँ त्यो तिम्रो त्यो हुन्छ नि रिसलाई चाहिँ कन्ट्रोल गर्न चाहिँ टोइलेट सफा गर्दा कसरी सहयोग हुन्छ भनेर चाहिँ सोधेछ होइन। अनि श्रीमतीले चाहिँ के भनेछ याद छ, टोइलेट सफा गर्दा म तपाईँको ब्रस युज गर्छु नि त भनेर।
भन्छ रिस त राम्रै इच्छासँगले कन्ट्रोल भएको रहेछ नि त बदला
बदला
अब हामी के गर्छौँ एउटा गीततिर लाग्छौँ होला अनि त्यसपछि हामीसँग फेरि एक किसिमको मनोवैज्ञानिक तरिकाको हामीसँग टिप्स पनि छ नि त होइन
टिप्सहरू पनि छ हामीसँग गीतहरू अब किनभने जोक्सहरूले त हाँसिहाल्यौँ होइन हामी अब गीत नै बजाउँ जस्तो लागिरहेछ प्रकाश तिमसिनाको स्वरमा होइन
तिमीलाई देखेर कहीँ छोडी हिँडे म तिमीलाई देखेपछि मैले आँखा त्यहीँ छोडी हिँडे म भनेर चाहिँ यो ज्यादै नै रमाइलो अहिले चर्चित गीतमा यो गीत आइरहेको छ तपाईँले पनि थाहा पाइसक्नु भयो चर्चित हो होइन भने त तपाईँसँग इभ्यालुएसन गर्ने क्षमता छँदैछ र अब भने कार्यक्रममा बेर नगरिकन एउटा सूचना हामीलाई प्राप्त भएको छ जुन म तपाईँलाई सुनाउँदैछु यो चाहिँ एउटा जुन स्विमिङ सम्बन्धी रहेको छ तपाईँ पौडन जान्नुहुन्न भनेदेखि एउटा अवसर महत्त्वपूर्ण अवसर छ र सल्सबरी काउन्सिलले चाहिँ यो स्विमिङको लागि चाहिँ विशेष गरेर चाहिँ पौडनको लागि चाहिँ एउटा अवसर दिएको छ र यो चाहिँ मङ्गलबार यो आउँदो मङ्गलबार डिसेम्बर 18 तारिक चाहिँ सिमाफोर बिचमा हुँदैछ र त्यहाँनिर तपाईँलाई चाहिँ एकदमै लाइफ गार्ड्सहरूले चाहिँ ट्रेन गर्नुहुनेछ उहाँहरूले सिकाउनुहुनेछ तालिम दिनुहुनेछ र त्यस त्यो चाहिँ किन दिएको भन्दाखेरि चाहिँ विशेष गरेर चाहिँ माइग्रेन्टहरूलाई चाहिँ अलिकति यो पौडिन नजान्ने र चाहिँ डुबेर मर्ने जस्तो एक किसिमका पहिले विगतका घटनाहरूले गर्दाखेरि चाहिँ यो एउटा अवसर पनि हो र विस्तृत जानकारीको लागि चाहिँ तपाईँले कल गर्न सक्नुहुनेछ 8253-9928 फेरि भन्दैछु म 8253-9928 चाहिँ तपाईँले चाहिँ कल गर्न सक्नुहुनेछ र यसको विषयमा चाहिँ जानकारी लिन सक्नुहुन्छ किन भन्दाखेरि यसमा जानको लागि सल्सबरीदेखि सिमापुर बिचमा चाहिँ बिचसम्म जानको लागि चाहिँ बसको पनि एभाइलेबल हुनेछ र बुकिङ चाहिँ एकदमै जरुरत छ र तपाईँले फोन गर्न नबिर्सिनु होला फेरि म दोहोऱ्याउँदैछु 8253-9928
स्टिभ हाम्रो नियमित श्रोता हुनुहुन्छ नि हाम्रो यहीँ नेपाली नबुझे पनि हाम्रो एकदमै नियमित श्रोता हुनुहुन्छ उहाँले पठाउनु भएको यो एकदमै मिठो जानकारी थियो त्यसरी नै मलाई अर्को के याद आयो लोक भने अहिले हामीले पहिलेदेखि अनाउन्स गरेर भनिरहेका थियौँ नि एकदम आइटी ट्रेनिङ होइन युवाहरूको लागि एउटा मिठो अवसर ठुलो मजाको अवसर होइन आइटी ट्रेनिङ भनिरहेको थियौँ नि त्यो भाषाले दिने होइन भाषाबाट सञ्चालित आइटी ट्रेनिङ भइरहेको छ अहिले हाम्रा युवा साथीहरूले धेरै नै आइटी ट्रेनिङको न्युज हुन्छ नि ब्लगिङ कसरी गर्ने होइन त्योहरूको बारेमा जानिसक्नुभयो होला सायद पक्का पनि मलाई लागिरहेको छ त्यसरी नै न्युज कसरी लेख्ने कसरी भन्ने विशेष गरी इन्टरभ्यू कसरी लिने भन्ने पक्का पनि म हिजो इत्निक स्कुलमा गएर इन्टरभ्यू लिनु सिकेको जस्तो लागिरहेको छ मलाई होइन
अनि अर्को पनि एउटा जानकारी दिइहालौँ न गङ्गा जस्तै कि हामीले एउटा अवार्ड त प्राप्त गरिसकेका छौँ एउटा होइन नेसनल्ली भनौँ न राष्ट्रिय स्तरकै रिकग्नाइज अवार्ड पाएको छौँ
सबैजना
र त्यसमा फेरि एउटा अर्को एउटा अवसर पनि हामीलाई आएको छ मानव अधिकार किनकि ह्युमन राइट्सले चाहिँ यो हामीलाई बोलाएको छ भन्नुको मतलब हाम्रो युवा संसार टिमलाई
र
हाम्रो युवा संसार साथीहरूले जानकारी कसैले जानकारी पाउनु भएको छैन भने पक्कै पनि रेडियो सुन्दै हुनुहुन्छ होला तपाईँलाई पनि एउटा जानकारी यदि तपाईँले थाहा पाउनु भएको छैन भनेदेखि तपाईँको व्यस्तताले सायद मोबाइल अफ भएको थियो होला कन्ट्याक्ट गर्ने क्रममा होइन र कहाँ कतिखेर भन्ने तपाईँले चाहिँ यसको जानकारीको लागि चाहिँ तपाईँले इन्द्र अधिकारी हाम्रो सहकर्मी साथीलाई कल गर्नुभयो भनेदेखि पक्कै पनि त्यो सम्बन्धी जानकारी तपाईँले प्राप्त गर्नुहुनेछ यो चाहिँ हाम्रो स्पेसली युवा संसार टिम साथीहरूलाई चाहिँ यो जानकारी
युवा संसार साथीहरूलाई युवा संसार प्रोग्रामबाट होइन त्यसरी नै अब यस्तो जानकारीहरू त हामीसँग आजलाई होइन यस्तो धेरै जानकारीहरू आइरहन्छन् तर हामी त्योभन्दा पहिला नै अब एउटा हुन्छ नि साइकोलोजिकल टिप्स पढ्ने भनेर अघिदेखि तयार भइरहेको थियौँ होइन दुईजना तर अहिले झन्नै बिर्सेको नि
बिर्सिने त छँदै छैन तर पनि अब झन्नै समयले चाहिँ हामीलाई होइन धेरै गफ गरेर अर्को छ के भन्दाखेरि चाहिँ साइकोलोजिकल टिप्समा चाहिँ लेखफड गर्दाखेरि चाहिँ मान्छे चुस्त हुन्छ अरे यदि तपाईँ नि तपाईँ आफ्नो मस्तिष्कलाई स्वस्थ राख्न चाहनुहुन्छ भने लेखफड गर्न चाहिँ पक्कै पनि नछाड्नुहोस् है नत्र तपाईँको दिमाग सुस्त हुन सक्छ यो अध्ययनको जानकारी रेडियोलोजिकल सोसाइटी अफ नर्थ अमेरिकामा प्रकाशित भएको हो अध्ययन अनुसार पढाइ लेखाइ गर्ने र बुद्धिचाल जस्ता खेल खेल्ने क्रियाकलापले बुढापाकाहरूको मस्तिष्क पनि राम्रै अवस्थामा रहिरहन्छ अमेरिकाको सिकागो स्थित इलोनियस प्राविधिक संस्थान र रस विश्वविद्यालय मेडिकल सेन्टरका अनुसन्धानकर्ताहरूका अनुसार यस्ता गतिविधिले मस्तिष्क स्वस्थ स्थितिमा रहन सक्छ तपाईँ पनि पढ्न नछोड्नुहोस् मस्तिष्कलाई व्यस्त राख्न नछोड्नुहोस्
ज्ञानी हुनको लागि होइन त्यो त अर्को मेरोमा रोमान्टिक छ रोमान्टिक टिप्स कस्तो छ भने प्रेममा मस्तिष्कले काम गर्दैन होइन ब्रेनले होइन प्रेममा परेकाहरूमा तर्क गर्ने क्षमता समाप्त हुन्छ अर्थात् प्रेममा डुब्दा मस्तिष्कले काम गर्दैन अक्सफोर्ड विश्वविद्यालयमा गरिएको अध्ययन अनुसार मायापिरतीले मानिसलाई अन्त मात्र होइन मूर्ख समेत बनाउँछ अर्थात् प्रेमको अनुभूति हुनसाथ मस्तिष्कमा तर्क उत्पन्न गर्ने खण्डले कार्य काम गर्न छोड्छ यो स्थितिले व्यक्तिविशेषलाई विवेक शून्य बनाउँछ यो अनुसन्धान रविन टनवरले बेलायतका व्यक्तिहरूमाथि गरेका हुन् यसमा सहभागीहरूको मस्तिष्कको गतिविधि एमआरआईको माध्यमले परीक्षण गरिएको थियो सहभागीहरूलाई आफ्नो साथीको फोटो समेत देखाइयो यसमा के पाइयो भने साथीको फोटो देख्नासाथ सहभागीहरूको मस्तिष्कमा भएको तर्क गर्ने खण्ड धेरै प्रभावित भयो र उनीहरूको सोच्ने सम्झने शक्ति कमजोर हुन थाल्यो। अध्ययनबाट के निष्कर्ष निकालियो भने प्रेम हुनसाथ व्यक्तिको मस्तिष्कमाथि मुटुले शासन गर्न थाल्छ। यस्तोमा प्रेमी हृदयहरू कुनै पनि निर्णय भावनामा बगेर गर्न थाल्छन्। अनुसन्धान अनुसार मुटुको मामिलामा मस्तिष्कको उपयोग गर्न थाल्दा स्वास्थ्य र राम्रो सम्बन्ध भन्न सक्दैन।
यो त एकदमै राम्रो जानकारी गङ्गाले यो दिएको जुन साइकोलोजिकल टिप्समा अन्तर्गत हामी दिएका थियौँ।
भन्न खोजेको के अब जो चाहिँ लभ अफेयरमा फस्छ र प्रेम सम्बन्धमा फस्छ उसको दिमागले काम गर्न छोड्छ,
किनकि मुटु नै त्यहाँ सहभागी हुने भयो नि त, मुटुले
काम गर्छ है,
मुटुले काम गर्छ,
हार्ट कनेक्सन हुन्छ है।
र अब हामी कार्यक्रमको अन्त्यतिर जाँदैछौँ। हामीलाई सुनिदिनु भयो एक घन्टासम्म, तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र अघि पनि हामीले जानकारी दिएका छौँ, तपाईँ युवासंसार.com गएर पनि सुन्न सक्नुहुन्छ, त्यसै गरेर आइपिए जर्नल त तपाईँको छँदैछ प्यारो वेबसाइट, त्यसै गरेर आइट्युन्समा पनि गएर सुन्न सक्नुहुनेछ। अब हामी जाँदा जाँदै एउटा गीत छोड्नेछौँ, त्योभन्दा अगाडि हामी पक्कै पनि हामीले जानकारी दिइसकेका छौँ,
पक्का पनि अर्को हप्ता हामी तपाईँहरूलाई भेट्ने नै छौँ। यही हप्ता तपाईँले युवा संसारलाई सुन्न नभुल्नुहोला, तपाईँको प्रतिक्रियाहरू पठाउन नभुल्नुहोला, तपाईँको सिर्जनाहरू तपाईँको प्रतिक्रियाहरूको हामी एकदमै आशा गर्छौँ। तपाईँहरू बिना हामी अधुरो छौँ होइन, त्यसरी नै अर्को हप्ता यही टाइममा एकदमै हामी उपस्थित हुने नै छौँ होइन। त्यतिन्जेलको लागि तपाईँहरू सुखी रहनुहोस्, स्वस्थ रहनुहोस्, अनि त्योभन्दा पहिला हामी नयाँ वर्ष 2013 भनौँ न होइन 13 एकदमै शुभकामना दिन चाहन्छौँ हाम्रा सम्पूर्ण श्रोताहरूलाई। त्यसरी नै मेरी क्रिसमस पनि भन्न चाहन्छौँ अहिलेदेखि नै होइन,
एकदमै अहिले त रमझम एडलेड अहिले सिँगारिएको छ, रमझम भएको छ एडलेड मात्रै होइन विश्वको धेरै ठाउँहरूमा
यहाँ दसैँ आएको छ,
यसरी बुझौँ। र धेरै धेरै धन्यवाद फेरि पनि दिँदै हामी अब बिदा हुन्छौँ, बिदा दिनुहोस्। हस्त
नमस्ते।
पछ्यौरी घिसला है आँसुले पछ्यौरी।
tomorrow.